यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडसहित 15 जना दोषी ठहर। व्यावसायिक जहाजमाथि भएको आक्रमणको बदलामा अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण। र इजिप्टमाथि नाटकीय पुनरागमन जीत निकाल्दै साबिक विजेता अर्जेन्टिना विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। राष्ट्रिय सभाको हिजोको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। यो सँगै संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। यसअघि राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र रहेको बताउनुभयो।
शासकीय सुधारवर्गत सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना, खर्चमा मितव्ययिता, सेवा प्रवाहमा सुधार, आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, मानव विकास, सूचना प्रविधि लगायतका क्षेत्रमा गर्नुपर्ने आधारभूत सुधारका विषयलाई समावेश गरिएको थियो। समग्रमा हाम्रो मूल्याङ्कनमा शासकीय सुधारका 100 कार्यसूची मध्ये 87.2% प्रगति हासिल भएको छ। साथै आगामी दिनमा सरकारले शासकीय सुधारका कार्यक्रमलाई थप विश्वास।
अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि र तनाव व्यवस्थापनका लागि योग, ध्यान तथा आरोग्यका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताउनुभयो। गृहमन्त्री सुदन गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अघि बढ़ाउने संकल्प गरेर अघि बढ़िएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बजेट मार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारको रूपमा स्वीकार गरी विद्युतीय पूर्वाधारको विकास र प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशील रहेको बताउनुभयो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षको बजेट रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिइने अनुदान, प्रांगारिक मल उत्पादन लगायतलाई प्रोत्साहन गर्ने गरी विभाजन गरिएको बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भ्रष्टाचारको व्याख्या परिवर्तन गरेर काममा ढिला गरेकोलाई पनि भ्रष्टाचार मान्ने गरी कानून निर्माण गर्न लागेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। यसैगरी राष्ट्रिय सभाको हिजै बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। राष्ट्रसभाको अर्को बैठक भोलि 12:15 बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। संविधान संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनीतिक दलहरूले भने असहमति जनाउँदै कार्यदल छोडेका छन्। कार्यदलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले यही असार 22 गते सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह विस्तार गरी आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले हिजो मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै आर्थिक वृद्धिमा सघाउ न लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताउनुभयो। गवर्नर डाक्टर पौडेलले मौद्रिक नीतिको कार्यान्वयनले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार हुने र मुद्रास्फीति 5.5% सीमित रहने बताउनुभयो।
आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ। मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरसँगै सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलतामा दबाव नपर्ने हाम्रो आकलन छ। त्यसैले आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ। आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याज दर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।
गवर्नर डाक्टर पौडेलले सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स, पर्यटन, आय, सार्वजनिक खर्च आदिले थप तरलता प्रवाह हुँदा तरलतामा थप दबाव नपर्ने हुनाले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताउनुभयो। मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने, कामभन्दा कम व्यक्ति कालो सूचीमा रहने नीति लिएको गवर्नर डाक्टर पौडेलले बताउनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्यसहित हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। काठमाडौँ जिल्ला अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डेसहित 15 जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभयो। 2080 जेठ 10 गते पूर्व उप प्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाँड, पूर्व गृह सचिव पाण्डेसहित 30 जना विरूद्ध ठगी, लिखत कृत्य, राज्य विरूद्धको अपराध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। मुद्दामा 7 जना प्रतिवादीले सफाई पाएका छन्। सफाई पाउनेमा रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन्। प्रतिवादीहरूमध्ये पूर्व उप प्रधानमन्त्री रायमाझीलाई राज्य विरूद्धको कसुर, ठगी तथा संगठित अपराधमा जिल्ला अदालतले दोषी ठहर गरेको छ। पूर्व गृहमन्त्री खाँडलाई यिनै कसुरमा मतियार ठहर गरिएको छ। पूर्व गृह सचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्य विरूद्धको कसुरमा दोषी ठहर गरिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ। त्यस्तै भूटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत कृत्य गरेको, ठगी तथा संगठित अपराधको कसुरमा मतियार बनेको र राज्य विरूद्धको कसुरमा पनि मतियार बनेको भन्दै दोषी ठहर गरिएको छ। जिल्ला अदालतले यो प्रकरणमा मुख्य योजनाकार भनिएका सानु भण्डारी र केशव दुलाललाई पनि सरकारी लिखत कृत्य, ठगी तथा संगठित अपराध र राज्य विरूद्धको कसुरमा दोषी ठहर गरेको छ। यसबाहेक दोषी र मतियार ठहर हुनेहरूमा सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजीत राई, विक्रम भन्ने, गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेल छन्। अन्य 8 जना प्रतिवादी अहिलेसम्म फरार रहेकाले उनीहरूको मुद्दा मुल्तवीमा राखिएको अदालतले जनाएको छ। पछिल्लो समय सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउन विभिन्न प्रयास भइरहेका छन्। विभिन्न विद्यालयका असल अभ्यासहरूको आदान प्रदान गर्न सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाका प्रधानाध्यापकहरूलाई भेला गरी अनुभव आदान प्रदान गराएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
सामुदायिक विद्यालयहरूलाई समय सापेक्ष बनाउने विभिन्न प्रयासहरू भइरहेका छन्। युग अनुसारको प्रविधिको प्रयोग मार्फत शिक्षा प्रदान गर्न तथा विद्यार्थी र अभिभावकहरूको मन जित्न वर्तमान समयमा आवश्यक ठानिएको छ। सोही सन्दर्भलाई मनन गर्दै सुदूरपश्चिम प्रदेश सरकारले अन्तर्क्रियात्मक कार्यक्रम समेत आयोजना गरिरहेको छ। अहिले डडेलधुरामा विद्यालयमा असल अभ्यासहरूको आदान प्रदान गर्न प्रदेशका विभिन्न जिल्लाहरूका प्रधान अध्यापकहरूलाई भेला गरी असल अभ्यासका अनुभवहरू आदान प्रदान गरिन लागेको छ। शिक्षा विकास निर्देशनालय डोटीका उपसचिव मदन राज जोशी
आफ्नो आफ्नो सेवा क्षेत्रभित्रका फिडर विद्यालयहरूलाई पनि आफूले गरेका राम्रा अभ्यासहरू, शिक्षण सिकाइ उन्नयन प्रवर्धन, गुणस्तरीय शिक्षण सिकाइ हुने किसिमले उनीहरूले पनि केही सिक्न सकौ।
सुदूरपश्चिममा केही उदाहरणीय तथा नमूना कार्यशैलीबाट सामुदायिक विद्यालयहरूलाई आकर्षणको केन्द्र तथा अध्ययनरत विद्यार्थीलाई प्रतिस्पर्धी बनाएका विद्यालयहरूको असल अभ्यास पनि उदाहरणीय नै छन्। कैलालीमा सञ्चालित शारदा माध्यमिक विद्यालय सुदूरपश्चिमका थोरै त्यस्ता सामुदायिक विद्यालयहरूमध्ये एक हो। सामुदायिक विद्यालयहरूको खस्कोदो सागलाई बचाउँदै हालसम्म 100% विद्यार्थीहरूलाई उपस्थित गराउन सफल विद्यालयका रूपमा समेत रहेको छ। विद्यालयका प्रधान अध्यापक तेज बहादुर सिंह
गढीको 1-5 अवस्था अवलोकन गर्न देशैभरिको स्कुलले आउँछ। युकेजीमा 42 भर्ना गरेको 1, 2, 3, 4 एकजना ड्रप आउट छ। एउटा क्लासलाई हामीले पाइलट क्लासका रूपमा लगेका छौँ। स्टुडेन्ट टिचर्स वेलफेयर फण्ड भन्ने छ। टिचरहरूले विगत 15-20 भयो कवि चेक गरेर पनि पैसा दिएनन्। परीक्षाको पैसा उठ्यो, बस्दै गयो त्यो 12 लाख। अब त्यो 12 लाखबाट हामी ब्याजबाट यस्ता परीक्षाहरू चलाउँछौं।
तीनवटै सरकारले शिक्षामा ठूलो लगानी र जनशक्ति परिचालन गरेको भए पनि सामुदायिक विद्यालयहरूप्रति आकर्षण बढ्न सक्ने वातावरण बन्न सकेको छैन। फलस्वरूप शैक्षिक क्षेत्रमा सरकारको लगानीको सदुपयोग बढ्नुपर्ने माग भने जनस्तरबाट बेला बेलामा उठिरहेको छ। यिनै मूलभूत विषयवस्तुलाई आधार मानि एक अर्काका सफल विचारहरूको आदान प्रदान होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास निर्देशनालय दिपायल टोटीका महानिर्देशक दुर्गा दत्त विष्टले बताउनुभयो।
विद्यालयका गरेका राम्रा अभ्यासहरूको प्रस्तुति हुनेछ। त्यो प्रस्तुतिले अर्को विद्यालयलाई पनि राम्रो गर्नका लागि सहयोगी सिद्ध हुनेछ भन्ने हिसाबमा हामीले यो कार्यक्रम राखेका छौँ।
एक अर्काका असल अभ्यासहरूको अनुसरण गर्दै सृजनात्मक अभ्यास निर्माण गरी शैक्षिक क्षेत्रलाई विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा बर्ड फ्लू रोग नियन्त्रणमा आएको छ। पंक्षीजन्य यो रोग पछिल्लो पटक 11 जिल्लामा फैलिएको थियो। पशु सेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्ड फ्लू नियन्त्रणमा आउन सकेको छैन। रोगलाई नियन्त्रण गर्न विभागले प्राविधिक टोली परिचालन गरी संक्रमित क्षेत्रका सम्पूर्ण पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो। रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवसहित 4 जना विरूद्ध 2,57,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार यादवसहित गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बाल किशोर राय र भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्राली 32 पुतली काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई काम गर्ने राधेश्याम शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरू पुकार बम, रमेश मल्ल, सीता थपलिया, गुरूप्रसाद बराल, तोसीमा कार्की, लेखजङ थापा लगायतले राष्ट्रिय सभाबाट संशोधन सहित पारित भए आएको विधेयकमा उल्लेखित अपराध अनुसन्धानको रिपोर्ट सम्प्रेषण भन्ने शब्द हटाई अपराधको ल्याब परीक्षण रिपोर्ट सम्बन्धित अदालतमा मात्रै उपलब्ध गराउने व्यवस्था समेट्न सुझाव दिनुभयो। अमेरिकाले हर्मुज जलमार्गमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रत्युत्तर स्वरूप इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा संचालित व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाब स्वरूप इरानमाथि कार्यवाही शुरू गरिएको जनाएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणबाट केस्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्र प्रभावित भएका छन्। छर्राले केही व्यक्ति घाइते भए पनि हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन। इरानका उपविदेश मन्त्रीले अमेरिकी आक्रमणलाई गत महिना भएको अमेरिका इरान समझदारीको उल्लंघन भन्दै त्यसको निर्णायक जवाफ दिने चेतावनी दिनुभएको छ। इरानी विदेश मन्त्रालयले पनि अमेरिकाले तेल निर्यात सम्बन्धी अस्थायी प्रतिबन्ध छूट खारेज गर्नु सम्झौता विपरीत भएको र यसले वाशिङटनको अविश्वसनीयता देखाएको आरोप लगाएको छ। यसैबीच कतार र साउदी अरेबियाले आफ्नो तेल ट्याङ्कर हर्मुज क्षेत्रमा आक्रमणमा परेको दावी गर्दै त्यसको जिम्मेवार इरानलाई ठहर गरेका छन्। कतारले क्षेत्रीय सुरक्षा र विश्व ऊर्जा आपूर्तिमा खतरा सृजना गर्ने गतिविधि तत्काल रोक्न इरानसँग माग गरेको छ भने साउदी अरेबियाले यसलाई अन्तर्राष्ट्रिय जल यातायात र विश्व ऊर्जा सुरक्षामाथिको आक्रमण भनेको छ। यता इरानले भने कतारको आरोप अस्वीकार गर्दै आफ्नो समन्वय बाहिर सञ्चालन हुने वा जहाजको ट्र्याकिङ प्रणालीमा छेडछाड गर्ने जहाजहरूले दुर्घटनाको जोखिम बढ़ाउने जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभाव कारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढ़ाउने बारे एडीबीका अध्यक्ष काण्डालाई जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच एडीबीले नेपालमा आफ्नो सहयोग विस्तार गरी सन् 2029 सहयोग रकम 2.4 अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ। नेपालको दुई दिने भ्रमणमा रहनुभएका एडीबीका अध्यक्ष मासातो काण्डाले नेपालका लागि एडीबीको देशीय साझेदारी रणनीति 2025-2029 अन्तर्गत सहयोग रकम उपलब्ध गराइने बताउनुभयो। अध्यक्षको नेपाल भ्रमणका क्रममा एडीबीले आफ्नो वार्षिक प्रतिबद्धता अनुसार कुल 165 मिलियन अमेरिकी डलर बराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर भएको जनाएको छ। नेपालको प्रमुख विकास साझेदार एडीबीको सहयोगमा हाल खानेपानी, सरसफाई, शहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्धन लगायतका विभिन्न 31 परियोजनाहरू सञ्चालनमा रहेका छन्। लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्थाको परीक्षण शुरू गरिएको छ। सरकारले उद्योग पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडाका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। विक्रम सम्वत 2032 सालमा स्थापना भएको कपड़ा उद्योगले 2035 सालदेखि 56 सालसम्म उत्पादन गरेको थियो भने 2057 सालदेखि उद्योग बन्द रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा बागमती प्रदेशमा घर जग्गाको कारोबार 33.01% वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घर जग्गाको कारोबारमा वृद्धि भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा मधेस प्रदेशमा भने 4.79% घर जग्गा कारोबार घटेको छ। प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको 11 महिनामा घर जग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42% बढेको छ। चालू आर्थिक वर्षको 9 महिनामा करिब 1 खर्ब 83 अर्ब 90 करोड़ रुपियाँ बराबरको घर जग्गाको कारोबार भएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। महोत्तरीका 2 चिनी उद्योगबाट उखु किसानले करिब 2 अर्ब रुपियाँ भुक्तानी पाएका छन्। एभरेस्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज र सिद्धि विनायक सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा बुझाइएको उखुको रकम बापत करिब 1,76,53,00,000 रुपियाँ किसानले भुक्तानी पाएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले आर्थिक वर्ष 2082-83 करिब 28,67,000 क्विन्टल उखु बुझाएका थिए।
केशव ढुङ्गाना, अब खेल समाचार। इजिप्टलाई पराजित गर्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गैराती भएको खेलमा इजिप्टलाई 3-2 पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरेको हो। खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो। खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो। खेलको 67 मिनटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई 2-0 बलियो अवस्थामा पुर्याए। त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। क्रिस्टियन रोमेरोले खेलको 79 मिनटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेसीले खेलको 83 मिनटमा बराबरी गोल गरे। त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई 3-2 जित दिलाए। अब अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। गैराती नै भएको खेलमा कोलम्बियालाई पेलान्टी सुटआउटमा पराजित गर्दै स्विजरल्याण्ड पनि क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज देशका कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा, मध्य प्रदेश साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। मध्य प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.9 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक 2083 बहुमतले पारित। आर्थिक वृद्धिमा सघाउ पुर्याउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडसहित 15 दोषी ठहर। व्यावसायिक जहाजमाथि भएको आक्रमणको बदलामा अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण। र इजिप्टमाथि नाटकीय पुनरागमन जित निकाल्दै साबिक विजेता अर्जेन्टिना विश्वकपको क्वार्टर फाइनलमा। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 अंग्रेजी भाषामा प्रसारण हुनेछ। हौस् त, नमस्कार।